السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام، مسز زہر نیک ہمارے انجینئر ہیں۔ آج کے اس پروگرام میں ہم بات کریں گے سب سے پہلے پاکستان کے اندر سیاست پہ، دو پولیٹیکل ڈیولپمنٹس ہیں۔ پاکستان پیپلز پارٹی کے شریک چیئرمین بلاول بھٹو زرداری، ان کی ملاقات ہوئی ہے کوٹ لکھپت جیل میں سابق وزیر اعظم میاں نواز شریف کے ساتھ، اور اس ملاقات کے اندر کیا بات ہوئی اور کیا یہ ملاقات کوئی پولیٹیکل ایجنڈا بھی سیٹ کر سکتی ہے، اس پہ گفتگو ہوگی۔ اسی سیگمنٹ میں ہم یہ بھی جائزہ لیں گے کہ ملک کے ایک اور وزیر اعظم کو کرپشن کیس میں نندی پور پاور پروجیکٹ میں فرد جرم ان کے اوپر عائد کر دی گئی ہے۔ سابق وزیر اعظم راجہ پرویز اشرف کی بات کر رہے ہیں، اور اس میں پاکستان تحریک انصاف سے تعلق رکھنے والے سابق وفاقی وزیر قانون بابر آوان سمیت سات افراد پہ بھی فرد جرم عائد کی گئی ہے۔ دونوں ملزمان جو ہیں وہ اس کی صحت سے انکار کرتے ہیں، لیکن یہ معاملہ کتنا سنجیدہ ہے اس کے اوپر بھی گفتگو ہوگی۔ پروگرام کا ہمارا دوسرا جو حصہ ہے، دوسرا جو سیگمنٹ ہے، اس میں گفتگو ہوگی ایف اے ٹی ایف پہ، فائنانشیل ایکشن ٹاسک فورس، اس کے جو قواعد و ضوابط ہیں، پاکستان ان پہ آیا پورا اتر پائے گا یا نہیں۔ پاکستان کا یہ کہنا ہے، پاکستان یہ احتجاج کر رہا ہے کہ اس کے جو ریویو گروپ ہے اس میں سے بھارت کو نکالنا چاہیے، کیونکہ وہاں سے جو ہے وہ فیئرنیس کی پاکستان کے بقول توقع نہیں ہے۔ اور اگلے سیگمنٹ ہم گفتگو کریں گے جو سابق قبائلی علاقہ تھے جن کو فاٹا کے نام سے جانا جاتا تھا، وہاں پہ باقاعدہ عدالتی نظام نے کام شروع کر دیا ہے، کتنا افیکٹو ہوگا، کتنے کمپیٹیبل ہوگا پورا جو ایک ٹرائبل سوسائٹی رہی ہے اس نئے عدالتی نظام کے ساتھ، اس پہ بات ہوگی۔ اور آخر میں اگر ہم کنیکٹ کر پائے تو پی ایس ایل فور لاہور کلندر چوتھے مسلسل سیزن کے اندر سب سے آخر کے اوپر ٹیبل پہ باٹم میں یہ ایونٹ ختم کر سکے ہیں، کوئی بہتری نظر نہیں آئی باوجود کہ ٹیم میں تبدیلیاں جو ہیں وہ ہوتی رہی ہیں۔ سو کیا مینوفیکچرر فالٹ ہے لاہور کلندر کی ٹیم کے اندر، اس پہ ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب، پولیٹیکل ڈیولپمنٹ۔ پاکستان پیپلز پارٹی کے رہنما بلاول بھٹو زرداری، انہوں نے کوٹ لکھپت میں ملاقات کی ہے سابق وزیر اعظم میاں نواز شریف کے ساتھ، اور اس کی جو رپورٹنگ ہو رہی ہے میڈیا کے اندر، اس میں بتایا یہ جا رہا ہے کہ ایک تو بلاول بھٹو زرداری نے میاں نواز شریف صاحب کو یہ آفر کی کہ اگر آپ سندھ کے کسی ہسپتال سے علاج کرانا چاہتے ہیں تو بہتر سے بہتر ہسپتال میں ہم آپ کو یہ سہولت فراہم کر سکتے ہیں۔ دونوں رہنماؤں کے درمیان اطلاعات کے مطابق، جنگ اور دیگر اخبارات میں شائع ہونے والی خبروں کے مطابق، اس بات پہ اتفاق ہوا کہ احتساب جو ہے وہ نیب احتساب نہیں کر رہا بلکہ انتقام کی پالیسی پہ گامزن ہے۔ یعنی میڈیا اطلاعات میں یہ بھی کہا جا رہا ہے کہ دونوں رہنماؤں نے میثاق جمہوریت اس میں ترمیم کرنے اور اس کے اوپر گامزن رہنے کے لیے ضروری ترامیم کو لازمی قرار دیا ہے۔ سو یہ کچھ ڈیولپمنٹس ہیں، اور اس کے بعد بلاول بھٹو زرداری نے جو میڈیا سے گفتگو کی اس میں ان کا یہ کہنا تھا کہ میاں نواز شریف جو سابق وزیر اعظم ہیں وہ اپنے موقف پہ کھڑے ہیں، کسی طرح کا کوئی این آر او نہیں کر رہے، اور یہ کہ اگر ان کا علاج نہیں پراپر کرایا جا رہا تو پھر یہ تشدد قرار دیا جائے گا۔ سو کافی حکومت کے اوپر دباؤ بڑھانے کی کوشش نظر آ رہی ہے، یہ دباؤ حکومت کتنا لے رہی ہے اور یہ کہ ان کے پاس آپشنز کیا ہیں، اس پہ ہم بات کرتے ہیں۔ سید ناصر علی شاہ صاحب ہمارے ساتھ ہیں، پاکستان پیپلز پارٹی کے سینئر رہنما ہیں۔ میجر طاہر اقبال صاحب مسلم لیگ نواز سے غالباً ہمیں جوائن کر سکیں گے، اور ہم کوشش کریں گے کہ پی ٹی آئی سی بھی اس کی نمائندگی ہو جائے۔ ناصر علی شاہ صاحب بہت شکریہ آپ کا، دونوں ڈیولپمنٹس جو ہیں نا ان کا تعلق پیپلز پارٹی سے ہے، سو آپ کی موجودگی تو بہت ہی ضروری ہے۔ پہلے ذرا بلاول بھٹو زرداری اور نواز شریف صاحب کی ملاقات کے ریفرنس میں بتائیے گا، یہ ملاقات ظاہر بظاہر تو ایک پولیٹیکل ناسی ایک اخلاقی جیسر ہے جس میں وہ ایک اپنی ایک رائیول پولیٹیکل فورس سے ان کی عیادت کے لیے گئے ہیں، لیکن کوئی پولیٹیکل ایجنڈا سیٹ کرتی ہوئی نظر آتی ہے یہ ملاقات آپ کو؟
جناب میں تو سب سے پہلے عقائد کی بات کروں گا، جو یہ ملاقات ہیں یہ ملاقات سیاسی بھی ہے اور یہ ملاقات ایک دوسرے کو پروٹیکشن دینے کے لیے، کیونکہ جو اس وقت کی پاکستان پیپلز پارٹی اور نواز شریف دباؤ میں ہیں، نیب کی طرف سے دباؤ میں ہیں، اور دونوں کا جو ہے مسلط جو ہے وہ عدالتوں میں چل رہا ہے۔ بدقسمتی کی بات یہ ہے اس ملک میں کہ آج تک قانون کی نظر میں سب کو یکساں، سب کے ساتھ یکساں سے ہونی چاہیے، مگر یہاں نہیں ہوتی۔ یہاں غریب کے لیے کچھ قانون ہے اور طاقتور کے لیے کچھ قانون، وہ طاقتور ہمیشہ اس کو کبھی سزا ہی نہیں ہوا۔ اب نواز شریف صاحب کے بارے میں یہ کہا جا رہا ہے کہ نواز شریف صاحب جیل میں ہیں اور اس کے ساتھ سیاسی انتخابات سے لیا جا رہا ہے، جبکہ الیگیشن آپ دیکھ لیں، الیگیشن جو لگا ہے وہ الیگیشن سیاسی نہیں ہے، وہ مالی ہے، وہ مالی معاونت کی وجہ سے ان کو نیب نے یا कानून ने गिरफ्त में लिया है, मगर यहाँ उसको सियासी रंग दिया जा रहा है या ये कहा जा रहा है कि जैसे सरकारी बिलावल जरदारी साहब ने कहा कि मेरे वालिद ने 11 साल जेल में गुजारा है, जेल में जो गुजारा है वो सियासी तौर पर नहीं गुजारा, उसके ऊपर एलिगेशन है माली एलिगेशन। माली एलिगेशन किसी पर होता है ये नहीं है कि अगर कोई प्राइम मिनिस्टर है या कोई बड़ा आदमी है क्या वो अगर करप्शन करे खुदा ना खास्ता या उसको माली मुआवजा इस पे इल्जाम लगे क्या उसको एमनेस्टी हासिल है,
ठीक है। अच्छा शाह साहब मुझे थोड़ी सी एक क्लैरिटी देने दें आपकी गुफ्तगू से, मुझे असल में दो हमारे पाकिस्तान के अंदर जो सियासतदान हैं वो नासिर अली शाह साहब के नाम से हैं, आप गालिबन जो हमारे दोस्त बलूचिस्तान से जिन्होंने पार्टी छोड़ दी थी, आप नासिर अली शाह साहब हैं राइट?
मैं वो नासिर अली शाह हूँ जो कि रोटी कपड़ा मकान जो कि वादा किया था पाकिस्तान के साथ, पाकिस्तान के आवाम के साथ बीजी साहिब ने किया था, मैं वो नासिर अली शाह हूँ जो कि मुझे इख्तलाफ जरदारी साहब की
मुझे याद है आपके पीछे इख्तलाफ का पता है मुझे बिल्कुल याद है, इसलिए मैं सिर्फ इसलिए वजाहत करना चाहिए कि हम प्रॉपर जो इस वक्त पीपल्स पार्टी के साथ कनेक्टेड लोग हैं उनको भी ले सकें ताकि उनका वर्जन आ जाए, लेकिन आपकी बात हम जरा पूरी तरह सुनना चाहेंगे चूँकि आप अब इस वक्त इंडिपेंडेंट कैपेसिटी में एक ओपिनियन दे सकते हैं। अब आप जारी रखिएगा, आप बता रहे हैं कि ये केसेस जो हैं वो सियासी हैं या नहीं हैं, इस पर आपकी राय क्या है और क्या वाकई तीन बार के प्राइम मिनिस्टर होने की वजह से कोई कंसेशन मिलनी नहीं चाहिए है?
मैं तो ये कहता हूँ अगर कानून हो, कानून किसके लिए बनता है? आप एक ऐसे मुल्क से बिलोंग करते हो कि जो दुनिया की सुपर पावर है, कानून बनती है कमजोर के लिए ताकि ताकतवर की उसको निजात दिलाया जाए, मगर यहाँ बदकिस्मती से हमारे मुल्क में कानून में सखम पाया जाता है, जो बड़े लोग होते हैं या उनके ऊपर जो इल्जाम लगता है, हमारे कानून बेनिफिशरी ऑफ डाउट उन लोगों को मिलता है जो बड़े लोग होते हैं, उनके पास वकील कर सकते हैं, वो 50 करोड़ की जो वकील कर सकते हैं, उनके पास बड़े बड़े वकला होते हैं और वो कानून के अंदर जो वो शिख पैदा कर देते हैं ताकि उसकी सजा ना हो, और या अगर खुदा ना खासा कोई बेचारा गरीब आदमी को सजा कोई जुर्म करे तो उसको सजा मिलता है। मैं कहने के मुताबिक ये आईन पाकिस्तान आप पढ़े, आईन पाकिस्तान ने ये चीज लिखा है बिल्कुल वाजे तौर पर कि हर पाकिस्तानी हर शहरी को कानूनी माशी माशरती और सियासी बुनियाद पर बराबरी के हकूक हासिल है, चाहे वो वजीर आजम हो चाहे वो चपरासी,
ठीक है, लेकिन इसमें लेकिन इसी कानून में इंडेमनिटीज दी गई हैं जी हाँ, लेकिन ऑफ कोर्स क्रिमिनल चार्जेस पे नहीं। हमें अमीर मकाम साहब ने ज्वाइन किया है, सीनियर रहनुमा है मुस्लिम लीग नवाज के और मियां नवाज शरीफ साहब के बहुत करीब हैं। अमीर मकाम साहब बहुत शुक्रिया आपका हमारे साथ, आप जो गुफ्तगू सुन रहे हैं सैयद नासिर अली शाह साहब जो पीपल्स पार्टी के साथ वाबस्ता रही हैं माजी में, उनकी गुफ्तगू आप सुन रहे थे। मियां नवाज शरीफ साहब और बिलावल भुट्टो जरदारी साहब की मुलाकात के पस मंज़र में हम बात कर रहे हैं, ये मुलाकात क्यों कर आम है, ये महज खैर खैरियत और आदत तक की महदूद थी या ये पॉलिटिकल एजेंडा भी सेट करती हुई आपको नजर आती है? मिसाल के जमहूरियत में अमेंडमेंट्स की बात हो रही हैं, इसके अलावा नैब के खिलाफ कवानीन की तरमीम के ऊपर जोर दिया जा रहा है, सो क्या इसके इम्पैक्ट हो सकते हैं फ्यूचर में आज की इस मुलाकात के?
मैं ये कहूँगा कि बहुत खुशहाल बात है पूरे पाकिस्तान के लिए और जो जमहूरी सोच रखते हैं उन लोगों के लिए भी, और मैं तो बिल्कुल शुक्रिया अदा करता हूँ बिलावल भुट्टो जरदारी साहब का और उसकी पार्टी पीपल पार्टी का कि उन्होंने ये एक बड़े दिल का मुजाहरा किया और ये ट्रेंड सेट किया कि मुश्किल में नवाज शरीफ 3 दफा इस मुल्क का वजीर आजम रहा है और अब भी पाकिस्तान का ही बल्कि इस पूरे खत्ते का लीडर है, तो इस तरह मुश्किल में और बीमारी में उसकी बीमार पुरसी करना, उसके लिए जाना एक अच्छा मैसेज है वो तमाम मुल्क के लोगों पर भी है और खासकर हमारे पार्टी के वर्करों और सब पर बहुत अच्छा लगा, तो मैं कहता हूँ ये एक खुशहाल बात है और इसके अच्छे असरात मुरतब होंगे, इसको इसी अंदाज में नेगेटिव अंदाज में नहीं देख लेना चाहिए, सबको पॉजिटिव अंदाज में लेना चाहिए और सबको ये पता है इसमें दूसरी बात कौन सी हो सकती है कि
लेकिन अभी आप इसमें रिस्पॉन्ड कर दीजिएगा जो नासिर अली शाह साहब कह रहे थे मीर मुकाम साहब
जेल में है اس کی بیماری کی جو حالات ہے. جو آپ نے کیا سوال کیا؟
میں یہ کہہ رہا ہوں کہ ابھی ناصر علی شاہ صاحب نے سوال اٹھایا اور پاکستان کے اندر سوشل میڈیا پہ باقی بھی یہ سوال اٹھائے جا رہے ہیں کہ پرائم منسٹر سابق ہونے کے ناطے کیا بیماری کی بنیاد پہ رہا کر دیا جائے. تو جیل میں ہزاروں لوگ بیمار ہیں جن کو دل کی بیماریاں ہیں, جن کے گردے کے گردوں کے ایشوز ہیں. تو کیا ایک ایسا قانون نہ بنا دیا جائے جس میں سب کو رہا کر دیا جائے؟
یہ تو جو وکیل صاحب بات کر رہے ہیں, یہ معلومات کا ریکارڈ چیک کے کئی لوگوں کی اسی طرح رہائی ہوئی بھی ہے اسی بیس پر اور اس بنیاد پر. جب ہم کورٹ میں تھے اور وکیل دلائل دے رہے تھے تو یہ کوئی نئی اور انوکھی بات نہیں ہے کہ مطلب.
لیکن
تو سب کو پتا ہے. اگر
ٹھیک ہے امیر مقام صاحب, ایک اور کرٹیسزم ہے, ایک اور کرٹیسزم آپ بڑی سیاسی جماعت ہیں
اور یہ بات دیکھ لے پلیز مجھے سن لینا, ایک حقیقت پر آ جائے اور یہ بات دیکھ لے کہ نواز شریف صاحب کا کون سا جرم ہے, کون سا گناہ ہے, کس چیز میں وہ جیل کے اندر ہے, کس چیز میں وہ نہال ہوا ہے. تو سب کے سامنے یہ بات تو سب کو پتا ہے کہ انہوں نے کون سی چوری کیے اور کون سے ڈاکے ڈالے اور کتنا کرپشن کیے, پاکستان کو دیا کیا ہے. اللہ تعالیٰ کا احسان ہے اگر آج ہم انڈیا سے اور اس سے محفوظ ہے تو نواز شریف کو دعا کر لینا چاہیے. آج اگر پورے موٹر وے 2000 کلومیٹر سے زیادہ پاکستان میں بنے اور ہمارے رن ویز کے لیے استعمال ہو رہا ہے ہر جگہ تو نواز شریف کو دعا کر لینا چاہیے. تو کون سی بات ہے, یہ تو سب کو پتا ہے.
اب مجھے ذرا دوسری طرف کا ورژن لینے دیں.
کوئی سوشل میڈیا پر بولے جس پر بولے کہ اس کا کوئی قصور نہیں ہے, بے گناہ ہے اور واقعی بیمار ہے اور سیریس بیمار ہے.
ٹھیک ہے, اب ذرا پی ٹی آئی کا ورژن بھی دے دو کیونکہ ان کا بندہ یہاں پہ کوئی نہیں ہے. میں ان کا موقف جو وہ میڈیا میں بیان کر رہے ہیں میں وہ آپ کے سامنے رکھ دیتا ہوں. ایک تو یہ کہ جتنی بھی کوئی بحیثیت لیڈر اگر ملک کو ڈیولپ کر دے, ترقی کر دے, تو قطعی اس کا مطلب یہ نہیں ہوتا کہ اگر اس کو کنوکشن ہو جائے تو اس بنیاد کے اوپر اس کے کیسز ختم ہو جائیں. ایک بات. دوسرا یہ جواب دیجیے گا, وہ کہتے ہیں کہ جب ساری لیگل بیٹل لیگل گراؤنڈس کے اوپر کیا آپ اپنا کیس ڈیفینڈ نہیں کر پا رہے کہ آپ کو سمپتی کے اوپر کیمپین چلانا پڑ رہی ہے فری نواز شریف؟
یہ تو ان کو پتا ہے. کیا نواز شریف, یہ میں ان سے پوچھتا ہوں یار, خدا کے لیے وہی لوگ جو بات کرتے ہیں اور جس کی آپ ورژن بیان کر رہے ہیں, ان کی ورژن ہے کیا؟ اس کی لیڈر کا کیا ورژن ہے؟ وہ تو کہتے ہیں یو ٹرن بہت بڑی بات ہے, صبح بات کرے اور شام کو چھوڑے, اس کا تو یہ ورژن ہے. کیا وہ کوئی اب حقیقی مینڈیٹ سے یہاں آئے ہوئے ہیں؟ کیا سب کو پتہ نہیں ہے اگر نواز شریف کی وہی کہ آپ کے بیٹے کا وہی آپ نے اپنے بیٹے سے تنخواہ نہیں لی, آپ اس کے لیے نہال ہوئے, کوئی اس طرح مثال ملتا ہے؟ اور وہی جو نیب کورٹ نے اس کو سزا دی تھی اور ساری پھر اگر ہائی کورٹ میں آ گئے تو وہ ختم ہو گئی. اس طرح دوسرے تو اس طرح بات یہ تو سب کو پتا ہے کہ وہ کیا اندر ہے اور کیا مسئلہ ہے.
چلو یہ دیکھتے ہیں, یہ ہمارے لیڈرز کی جو بیماریاں ہیں یہ بھی
بیمار ہے اور سیریس بیمار ہے اور جیل کے اندر ہے اور سب نے کہا, تمام ڈاکٹروں نے کہا ہے. تو اس طرح بات اس کی اس پر کتنے ظلم ہو گئے.
لیکن ناصر علی شاہ صاحب یہاں پہ کہہ رہے تھے کہ اس ملک میں ایک عام آدمی کی بیماری ہے اور ایک خاص آدمی کی بیماری ہے. زرداری صاحب کو بھی جب جیل ہوئی تو ان کے لیے پورا ہاسپٹل وقف ہو گیا, 11 سال وہ ہسپتال میں.
اس کی پریسیڈنٹ موجود ہے, کئی چیزیں موجود ہیں, اگر آپ دیکھ لیں تو کئی لوگوں کو اسی بیس پر مل بھی چکی ہے.
ٹھیک ہے, میں ذرا تاج حضرت صاحب سے بات کرتا ہوں, انہوں نے میں جوائن کیا سینئر رہنما پاکستان پیپلز پارٹی کے. تاج حضرت صاحب, آج کی ملاقات کتنی اہم ہے؟ بعض لوگ یہ بھی کہہ رہے ہیں کہ ظاہر ہے اب یہ تو ایک پولیٹیکل ایلیٹ ہے جو اپنے لیے رستے نکالتی ہے, نکال رہی ہے. پیپلز پارٹی کی لیڈرشپ کو بھی اگر کل سزائیں ہو جائیں گی تو وہ بھی انہیں بنیاد پہ بیمار ہو جائیں گے, ہاسپٹلائز ہو جائیں گے, پھر لندن یا امریکہ چلے جائیں گے. سو ناصر علی شاہ صاحب جو آپ کے کیمپ میں پہلے رہے ہیں وہ یہ کہتے ہیں کہ یہ تو پاکستان میں نامی قانون تو اس لیے بنتا ہے کہ غریب امیر سب برابر ہوں اور امیر کے جبر سے وہ بچ سکے, لیکن یہاں پہ قانون بھی جو ہے وہ طاقتور آدمی کو سپورٹ کرنے کے لیے بنائے جا رہے ہیں. سو کیا کہیں گے آپ آج کی ڈیولپمنٹس کے اوپر؟
مطلب آپ ہمیں جیل سے ڈرا رہے ہیں, یہ تو بڑی ذلت کی بات ہے ہمارے لیے ایک ایسی پارٹی کو کہ جس میں جیل جانا جو ہے وہ ایک وتیرہ ہے. کون سا ایسا کارکن ہے جو نہیں گیا؟ پہلے تو اس کا جواب دیجئے کہ ایک آدمی کو 11 سال آپ جیل میں رکھتے ہیں, اس کے بعد ہر کیس میں بری کر کے کہتے ہیں آپ پریزیڈنٹ بن جائیے, تو وہ 11 سال کہاں گئے؟ پہلے تو اس کا حساب دیجیے نا. لیکن اس قسم کی باتیں کرنا یہ بڑی توہین آمیز ہے کہ آپ ہمیں جیل سے ڈرائیں, کیونکہ جب پاکستان پیپلز پارٹی میں کوئی آتا ہے تو سر ہتھیلی پہ رکھ کے آتا ہے. ہماری دیوار شہدا پہ جگہ نہیں بچی ہے اور تصویر لگانے کی, تو پلیز یہ نہ کیجیے ہمارے ساتھ, ہمیں آپ جیل میں ڈال دیجیے, آپ ہم سے یہ نہ کہیے, یا آپ جو ہمارے ساتھ کرنا چاہتے ہیں کر دیجیے, یہ نہ کہیے کہ جی آپ
نہیں. لیکن دیکھیں نا, جیل زرداری صاحب جیل گئے تو ہاسپٹل چلے گئے, ہاسپٹل سے پریزیڈنٹ ہو گئے, ٹھیک ہے نا, پھر مشکل وقت آئے تو پھر وہ بیماری
جیل سے ہاسپٹل نہیں, وہ بیمار تھے, وہ ہاسپٹل میں تھے, 11 साल उन्होंने जेल में गुजारे, आप मुझे 11 दिन गुजार के दिखाएंगे।
सही, अब आगे आइए आज की डेवलपमेंट, मिसाल के जमहूरियत में किस तरह की तब्दीली जाती है मुस्लिम लीग नवाज
अपने जेल सेल से?
ठीक है, आप सर ये बताइए कि मुस्लिम लीग नवाज और पीपल्स पार्टी किस तरह की तब्दीली चाहती है मिसाल के जमहूरियत के अंदर, कि वो सब के लिए बराबर हो या कम से कम पॉलिटिकल एलीट उसको जरूर बच जाना चाहिए, क्या चाहती है पीपल्स पार्टी और नवाज शरीफ?
देखिए, अगर आप आम इंसान के साथ जुल्म करते हैं तो उसको आप जवाब बनाते हैं दूसरों के लिए अपने सियासी मुखालफिन पे जुल्म करने का। राइट टू लाइफ एक कॉन्स्टिट्यूशनल राइट है, वो नवाज शरीफ का है, वो आम आदमी का भी है, और अल्लाह आपको ये हार्ट की प्रॉब्लम ना करे। मेरा बाईपास हो चुका है, मुझे पता है किस किस्म का दबाव होता है, और ये जिस तरीके से एक आदमी को आप दर बदर फेंक रहे हैं उसका उसकी हार्ट की कंडीशन पे क्या असर पड़ेगा। ये चीज वैसे ही
ठीक है, तो गवर्नमेंट क्या करे, गवर्नमेंट खुद भेज दे या अदालत भेजेगा, और तरीका क्या है?
तो उससे हार्ट की कंडीशन एकदम बिगड़ती है। मेरे भी दो भाइयों की डेथ हुई थी तो मुझे बाईपास कराना
पड़ा। ताज साहब, मेरा अर्सर ये है कि मुझे ये बताएं कि ये गवर्नमेंट के इख्तियार में के उठा के लंदन पहुंचा दे चार्टर तैयारे में या अदालत भेजेगी, क्या करेंगे वो?
जी अदालत भेजेगी, लेकिन राइट टू लाइफ उसको रेस्पेक्ट करना है।
जी नासिर अली शाह साहब, ये राइट टू लाइफ है,
रेस्पेक्ट नहीं हो रहा।
जी नासिर अली शाह साहब के विवरण
ले रहे हैं, आप ये दे रहे हैं कि क्योंकि आम आदमी का राइट टू लाइफ रेस्पेक्ट नहीं होता।
जी जी नासिर अली शाह साहब,
मैं तो पहले पहले जेल का बात करूंगा कि जेल 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 होता है, जेल कोई फाइव स्टार होटल नहीं होता है। इनका जेल जाना फाइव स्टार होटल से कम नहीं है। जब ये जेल में जाते हैं तो ये बीमार हो जाते हैं, एकदम जो है वो फाइव स्टार होटल में चले जाते हैं। जैसे जेल के अंदर ही जो फाइव स्टार होटल है, हॉस्पिटल के अंदर ही फाइव स्टार होटल है। दूसरा नंबर ये
पहलवान, ऐसा कीजिए किसी फाइव स्टार होटल में जाके रहिए, पाबंदी में ये लगा देता हूँ कि दो दिन बाहर नहीं निकलेंगे।
आवाम के लिए सिक्योरिटी है, अगर आवाम के लिए, आवाम की बेहतरी के लिए है, आवाम की सहूलियात के लिए है, तो मैं उस सीओडी को कहता हूँ ये सीओडी है। अगर सीओडी सिर्फ बड़ों के लिए हो, प्रोटेक्शन के लिए हो, तो उसको सीओडी नहीं कहता है। तीसरा बात ये रह गया कि आप कहते हैं कि आवाम जाकर आयादत करना चाहिए। यहाँ हजारा कबाइल के लोग पीपल्स पार्टी के दौर में 2000 लोग मारे गए। मैं ताजेदर साहब से पूछना चाहता हूँ, पाकिस्तान पीपल्स पार्टी से पूछना चाहता हूँ, कितने लोग आकर यहाँ पर हजारों लोगों की अश्वही की? क्या वो दीदी साहिबा जब थी वो आकर कब्रिस्तान चली जाती थी, पहले जाकर शौदा की खबरों पे फातिया देती थी, फिर वो आकर आयादत फिर लोगों के पास आकर उनके घरों में फातिया देती थी? क्या पीपल्स पार्टी जरदारी साहब के दौर में ऐसा हुआ है? नहीं हुआ।
मैं साहब आपको ये बता दूं, ये नासिर अली शाह साहब बलोचिस्तान से हैं, जो आपके आपके कैंप में थे, आपके एमएनए थे। जी
हजारा, आप सबको पता है कि किसके साथ थे और किसके वोटर थे, और सबको पता है कि कातिल कौन थे और किस तरीके से। ये वही है कि जो आज अमेरिका से नेगोशिएट कर रहे हैं और अमेरिका से सरेंडर ले रहे हैं, वही कातिल।
ठीक है, अब जरा इसी का दूसरा हिस्सा था उस पर भी जरा बात हो जाए क्विकली, एक एक सवाल अपने दोनों पैनल से। ये नंदीपुर पावर प्रोजेक्ट जो है वो भी बड़ी एक फांस बना हुआ है, और नैब आज मियां साहब और बिलावल साहब ने भी कहा कि नैब में तरामीम की जाए उसके कवानीन में, और पीपल्स पार्टी के एक और प्राइम मिनिस्टर उनका नाम इनके जिनके ऊपर फर्द जुर्म आयद हो गई है, ऑफकोर्स उसमें बाबर आवान साहब भी हैं जो तहरीक इंसाफ के इस वक्त एफिलिएट हैं, उनके साथ उनके सबक वजीर भी रह चुके हैं। सो ये सियासत और करप्शन, ये कभी इनको अलग किया जा सकेगा? हर बार सियासतदानों का नाम इसमें क्यों आता है ताजेदर साहब?
देखिए मैं आपसे ये अर्ज करूं कि तरमीम का बिल मैंने पेश किया था सेनेट के अंदर, और मुस्लिम लीग ने उसकी मुखालफत की थी, जिसकी वजह से सिर्फ एक वोट से वो बिल पास होने से रह गया। तहरीक इंसाफ तो कर ही रही थी मुखालफत, मुस्लिम लीग ने भी मुखालफत की उस तरमीमी बिल की। अच्छा, वो बिल उसका मकसद ये था कि जो सियासी इंतकाम का पहलू है कि वो निकल जाए नैब के कानून से, कि सियासी इंतकाम का जो है वो निकल जाए। अब अगर नैब की रेपुटेशन ये है कि ये सिर्फ सियासी इंतकाम का इदारा है, मियां साहब ने बनवाया था इसे, उस वक्त भी मैं सेनेट में था, हमने वॉकआउट किया था, एहतजाज किया था इस पे, लेकिन फिर परवेज मुशर्रफ ने इसमें फिर से जान डाल दी। तो अब ये तमाम चीजें कि
سیاسی انتقام نہیں ہونا چاہیے. باقی جو بھی کرپشن ہے یہ ہے اس کو دیکھیے, لیکن ملک میں کرپشن اتنا بڑھ گیا ہے جب سے یہ نیب بنی ہے کہ میں کہہ نہیں سکتا.
جی ناصر شاہ صاحب, اس کے اوپر اگین ایک اور پرائم منسٹر کا نام راجہ پرویز صاحب, ان کا تعلق بھی پیپلز پارٹی کے ساتھ, کیا کیا جائے؟ اس پیپلز پارٹی کا بھی اب کنسنسس بن رہا ہے, نواز لیگ کا بھی بن رہا ہے, پی ٹی آئی کے لوگ بھی نیب کے اوپر سوال بہرحال اٹھا رہے ہیں. سو نیب اپنی کریڈیبلٹی کیسے بہتر کر سکتا ہے, یا نیب کو کیسے ریفارم کیا جانا چاہیے؟
دیکھیے,
جی جی,
کرپشن کے لیے آپ کو انٹرنل ریگولیٹری سسٹم جو ڈپارٹمنٹس کا ہے اس کو مضبوط کرنا پڑے گا, کہ کوئی بھی ڈپارٹمنٹ جیسے آپ کا واٹر اینڈ پاور ہوا, ریلویز ہوا, اس کا جو انٹرنل ریگولیٹری سسٹم ہے اس کو چلانا پڑے گا.
تو تاج احدہ صاحب, دو سینئر پارٹیاں آپ نے بھی 5 سال مسلسل کیے, 5 سال نواز لیگ نے
پیسے دیے ہوئے, آپ افسر سے نہیں مل سکتے,
تو یہ کس نے ٹھیک کرنا ہے تاج احدہ صاحب؟ پھر یہی تو رونے ہیں, 5 سال چلو پہلے کو چھوڑ دیں, آپ کی اقتدار مکمل نہیں ہوتے تھے, 5 سال آپ کو ہو گئے, سندھ میں 15-11 سال جاری ہے مسلسل,
انگریز کے زمانے میں تھا اسی میں, اب آپ اسے ٹیکنالوجیکل کر لیں
تو کیوں نہیں ہو سکا؟ آپ کے ٹائم میں, نواز شریف صاحب کے ٹائم میں کیوں نہیں ہوا؟
ریگولیٹری سسٹم,
دو بڑی سینئر پارٹی, چارٹر آف ڈیموکریسی کا حصہ. جی 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 جی, جی فرمائیے آپ ناصر شاہ صاحب.
پہلے تو یہ نیب کس نے بنایا ہے؟
نیب میاں صاحب نے بنایا.
جو اراکین ہے وہ کس کے, وہ کون منتخب کرتے ہیں؟ اپوزیشن لیڈر اور ہاؤس کا جو لیڈر ہے انہی کی لگائے ہوئے ہیں, انہوں نے لگایا ہے. اور دوسرا یہ کہتے ہیں کہ بہتری کی طرف ہم کیسے جائیں گے, جب تک آپ الیکشن کو فیئر اینڈ فری نہیں کریں گے, الیکشن کو پیسے سے نہیں ہٹائیں گے, پیسے کے ذریعے جو الیکٹ وہ کرائیں گے, 10 کروڑ, 30 کروڑ, 50 کروڑ لگا کر آئیں گے, پھر وہ کیا وہ عوام کی بات کرے گا؟ کیا وہ پھر کرپشن نہیں کرے گا؟ کیا یہ جو ڈیولپمنٹ لوگوں کو دی جاتی ہے کیا یہ رشوت نہیں ہے؟ جب تک آپ صرف اور صرف اسمبلی میں جو ہے قانون سازی نہ کرے, قانون سازی رکھے, اس کے بعد جو ہے نا آپ کے جو ہے طریقہ کار ٹھیک ہوگا. میں تاج احدہ صاحب سے پوچھتا ہوں, جو بل میں نے پیش کیا تھا اسمبلی کے اندر, میں نے کہا تھا یہ دروازہ عام عوام کے لیے کیوں بند ہے, یہ صرف جو ایلیٹ کلاس ہے اس کے کیوں آتے ہیں, کیا اس پر امپلیمنٹ ہوا؟ بات یہ ہے. اور پاکستان پیپلز پارٹی اجے نے بات کی, میں نے چھوڑا ہے, میں نے اس باتوں پر چھوڑا کہ میں نے ہم نے ووٹ دیا تھا روٹی کپڑا اور مکان پہ, تو پاکستان پیپلز پارٹی 5 سال رہے, کیا روٹی کپڑا مکان لوگوں کو دے دیا انہوں نے؟ اصل بات یہ ہے, بنیادی بات کو آپ لے لیں, بنیادی ہے آپ جمہوریت کریں. جمہوریت کا مطلب یہ نہیں ہے, جمہوریت ہے حکومت عوام کی, عوام سے عوام کے لیے. اگر یہاں پہ صرف عوام سے ووٹ لے کر آپ جاتے ہیں, اسمبلیوں میں جاتے ہیں اور عوام کو آپ بھول جاتے ہیں, عوام کی بہتری کے لیے آپ کام نہیں کرتے ہیں, تو پھر کیا ہو اس کو آپ کہیں گے کہ یہ جمہوریت ہے؟ جمہوریت کی نچلے سطح سے شروع ہوتی ہے, کیا عوام کو ریلیف دے؟
تاج احدہ صاحب آپ اس کو رسپونڈ کیجیے گا اور پھر ہم اس کو وائنڈ اپ کرتے ہیں سیگمنٹ کو.
داخل ہونے پہ
تاج احدہ صاحب,
حکومت اسٹیبلشمنٹ کی ہے, اصل میں اسٹیبلشمنٹ کے ذریعے ہے اور اسٹیبلشمنٹ کے لیے ہے, یہ کہانی ہے. اور اسٹیبلشمنٹ سے مل کے اگر آپ کھیل کھیلتے, انتہا پسندوں کو اگر آپ ساتھ ملا لیتے, تو پھر یہ جو معاملے ہیں دوسرے تیسرے روٹی کپڑے مکان.
پی ٹی آئی یہ کہتی ہے کہ آپ کے پاس ایشوز کی پالیٹکس کا کوئی وقت نہیں رہا, آپ گورنمنٹ ملک کے اندر مقبول ہو رہی ہے, ملک سے باہر مقبول ہو رہی ہے, اور اس لیے اپوزیشن کے پاس چونکہ کچھ بن نہیں پا رہی تو انسانی بنیادوں کے اوپر ہمدردی اور سمپتی کارڈ کھیل رہی ہے, یہ ان کا ورژن ہے.
چلیے ٹھیک
ٹھیک, بہت شکریہ تاج احدہ صاحب آپ کا بھی اور ناصر شاہ صاحب آپ کا بھی.
چائے کریں
جی, آپ
نے اصل میں فٹ پاتھ پہ بیٹھا کھانا کھا رہا تھا,
آپ کی یہ سادگی تو بہت ہی اچھی لگتی ہے
ٹریفک کی آپ کو.
تاج احدہ صاحب آپ کی یہ باتیں تو بہت اچھی لگتی ہے نا سب کو,
آواز ذرا صحیح نہیں آ رہی تھی.
بہت شکریہ, تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا, ناصر علی شاہ صاحب آپ کے بے ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. ایک بریک سامعین, بریک کے بعد واپس آتے ہیں پروگرام کے اگلے حصے میں بات کرتے ہیں. بہت شکریہ.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ، میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام۔ بات ہم کریں گے پروگرام کے اس حصے میں ایف اے ٹی ایف اے فائنینشیل ایکشن ٹاسک فورس، جو کہ ایک عالمی ادارہ ہے، بین الاقوامی ادارہ ہے، جس جو نظر رکھتا ہے دہشت گردی کی فائنانسنگ اور منی لانڈرنگ کے اوپر۔ اس ادارے نے ملک مختلف ملکوں کی جب درجہ بندی کی تو پچھلے سال پاکستان کو گرے لسٹ میں ڈال دیا، اور گرے کے نیچے بلیک ہوتا ہے۔ بلیک لسٹ میں جانے کا مطلب یہ ہوتا ہے کہ انٹرنیشنل ٹرانزیکشنز میں بہت مسائل آتے ہیں اور پاکستان جیسے ملک کو کئی ایک پھر سینکشنز اور پابندیوں کا سامنا کرنا پڑ سکتا ہے۔ سو آلریڈی جو ممالک مالی معاشی دباؤ کے اندر ہوں، ان کے اوپر مزید دباؤ بڑھ جاتا ہے۔ اب اس کا ریویو ہونا ہے جون کے اندر، اور پاکستان اس عرصے میں کچھ اقدامات کرتا ہوا نظر آتا ہے، جس میں کم از کم 70 ایسی تنظیمیں ہیں جن کو کالعدم قرار دیا گیا ہے، 44 ایسے انڈیویجولز ہیں جن کو حفاظتی تحویل میں لیا گیا ہے، اور اس بنیاد پہ پاکستان کے وزیر خزانہ اسد عمر اب یہ کہہ رہی ہیں، انہوں نے ایک لیٹر لکھا ہے فائنینشیل ایکشن ٹاسک فورس کے پریزیڈنٹ کو کہ اس ریویو گروپ میں سے اور بھارت کا نام خارج کیا جائے، کیونکہ بھارت ان کے خیال میں پاکستان کے ساتھ حالیہ کشیدگی کے بعد ایک پارٹی ہے اور وہ ایک فریق ہے، اس لیے بھارت کو اس میں سے نکالا جائے۔ دوسرا انہوں نے واشن یہ لیا ہے کہ جن گروپوں کو ایف اے ٹی ایف کہتا تھا کہ ہائی رسک قرار دیا جائے، اب پاکستان نے ان کو ہائی رسک بھی قرار دے دیا ہے، سو اب پاکستان کی درجہ بندی بہتر کی جائے۔ سو کیا واقعتاً ایف اے ٹی ایف ان دونوں جو ریکویسٹ پاکستان سے گئی ہیں اس کو کنسیڈر کر سکتا ہے؟ عمران احمد ہمارے ساتھ ہیں، پولیٹیکل کمنٹیٹر ڈان کے لیے لکھتے ہیں، اور ہمیں جوائن کریں بیرسٹر امجد ملک صاحب، چیئر ہیں پاکستانی ایسوسی ایشن آف لائرس کی، مینچسٹر یو کے بیسڈ ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ بیرسٹر امجد ملک صاحب ابھی وہ ہمارے ساتھ نہیں، عمران احمد صاحب ہمارے ساتھ ہیں۔ عمران صاحب بہت شکریہ آپ کا۔ یہ جو پلی یا آرگیومنٹ ہیں فائنانس منسٹر کے، ایکسیپٹیبل ہوں گے؟ ان میں جان ہے ایف اے ٹی ایف کے سامنے جب یہ لیٹر جائے گا؟
یہ دیکھیں، سب سے پہلی بات تو یہ ہے کہ اسد عمر صاحب نے جو لیٹر لکھا ہے یہ بہت ٹائملی لکھا گیا ہے، اور اس پر عمل ہو یا نہ ہو لیکن کمیونیکیٹ کرنا بہت ضروری تھا، اور کمیونیکیٹ کرنے سے ایٹ لیسٹ یہ پوائنٹ آف ویو ہمارا بھی سامنے آ گیا ہے کہ ہم تو اپنی ایفرٹس مکمل کر رہے ہیں لیکن جو ہمارا ہمسایہ ملک ہے جس کو آپ نے کو ایگزیکٹو بنایا ہوا ہے فیصلہ کرنے کے لیے، تو ان کو بھی تھوڑا سا ریگولیٹ کریں، ان کو بھی تھوڑی سی دیکھیں کہ کیا وہ ہمارے ساتھ صحیح چل رہے ہیں کہ نہیں چل رہے ہیں۔ لیکن میں سمجھتا ہوں کہ اس کا کچھ پریکٹیکل امپیکٹ نہیں ہوگا، کیونکہ وہ جو بھی اگر ہماری گریوینسز ہیں لیکن ہم اس کا کوئی اس بیس پر ایسا نہیں ہو سکے گا کہ وہ انہیں ان کی چیئرمین شپ سے ہٹا دیں گے، جو ہمارے وہ ایشیا گروپ کی کو چیئر ہیں، تو ایسا ممکن نہیں ہو سکے گا۔ تو اور دوسری طرف دیکھا جائے کہ پاکستان نے جو ایف اے ٹی ایف کے اوپر اقدامات کیے ہیں وہ بہت ہی زیادہ سیٹسفیکٹری ہیں، ایون کہ جو لاسٹ پیرس میں جو میٹنگ ہوئی تھی اس میں جو انڈین ریپرزینٹیٹو تھے انہوں نے وہاں پر اعلان کہا تھا کہ پاکستان کو بلیک لسٹ کیا جائے، جبکہ تب باقی تمام مبصرین کا خیال تھا کہ پاکستان بہت اچھا پرفارم کر رہا ہے، جو ان کو 28 پوائنٹس دیے گئے تھے اس میں سے 5 پوائنٹس کے اوپر پاکستان نے بالکل مکمل طور پر عمل درآمد کر لیا ہے، جو ہم انہیں ٹارگیٹ دے رہے ہیں وہ پورا کر رہے ہیں، جتنے بھی یورپین اور باقی جو ممبرس ایف اے ٹی ایف کے تمام مطمئن تھے سوائے ہندوستان کے۔ تو پاکستان کو میرے خیال سے اس کمیونیکیٹ کرنے کے بعد اس کی طرح مزید ڈیٹیلز میں نہیں جانا چاہیے، ہمارا پیغام چلا گیا، ہمیں جو کرنے کی چیزیں ہیں وہ ہم کر رہے ہیں، ایف اے ٹی ایف میں ہم نے گرے لسٹ سے نکلنا ہے، بلیک لسٹ سے بچنا ہے، اس کے لیے جو اقدامات ہیں وہ میں سمجھتا ہوں کہ بہت ہی زیادہ سیٹسفیکٹری ہیں۔ ابھی جو ہماری جو لاسٹ ٹو میٹنگس ہوئی ہیں، ایک پیرس میں اور ایک سڈنی میں، اس کے اندر پاکستان نے جو پرفارم کیا ہے اس میں جو آپ کی ایس ٹی آر کی رپورٹ تھی، جو سسپیشیس ٹرانزیکشن رپورٹ ہوتی ہے، اس میں پاکستان پہلے 5500 پہ اسٹینڈ کر رہا تھا اور اب وہ 8800 پہ اسٹینڈ کر رہا ہے، اٹ مینس 42% انکریز ہوا ہے، جس کا مطلب یہ ہے کہ پاکستان ان تمام پروسیجرز کو فالو کر رہا ہے جو کہ انٹرنیشنل پروسیجرز ہیں، جس سے منی لانڈرنگ روکی جاتی ہے، جس سے ٹیررسٹ آرگنائزیشن ہیں ان کی فائنانسی کے اوپر کنٹرول کیا جاتا ہے، وہ تمام کے تمام جو پروسیجرس ہیں انٹرنیشنل کمیونٹی جس کو ریکمینڈ کر رہی ہے وہ پاکستان فالو کر رہا ہے، تو یہ پاکستان کے لیے بڑی ہی کامیابی کی بات ہے، اور اس ایف اے ٹی ایف سے نکلنے کے لیے हमें ये ध्यान में रखना चाहिए कि हम ये आज से नहीं कर रहे हैं, इसको हमारी जो पिछली गवर्नमेंट थी उसने भी संजीदगी से लिया था, हमारी इस गवर्नमेंट ने भी संजीदगी से लिया है, हमारी सुप्रीम कोर्ट, हमारी एस्टेब्लिशमेंट तमाम के तमाम एक ही बेसिकली पॉइंट पे मुत्तफिक हैं कि हमें इससे निकलना है और हमें इसके लिए प्रोसीजर्स करने हैं। अभी हाल में ही आपने देखा होगा कि सुप्रीम कोर्ट ऑफ पाकिस्तान ने भी डायरेक्शन दी कि पाकिस्तान के तमाम बैंक अकाउंट होल्डर्स जितने भी हैं, जो आप नए हैं जो पुराने हैं, सबकी बायो वेरिफिकेशन की जाए। अभी जो भी पाकिस्तान में लोग बैंक अकाउंट्स ऑपरेट करते हैं वो इसको बखूबी जानते हैं कि किस तरह बैंक वालों ने घरों में जा जाकर ऑफिस में बुला बुलाकर उनको बायोवेरिफिकेशन किए हैं ताकि जितनी भी जो ट्रांजैक्शंस हैं उनको मॉनिटर किया जा सके, ये जो के जो अकाउंट्स खोले गए हैं कि ये बेनामी तो नहीं है, ये कहीं ऐसा तो नहीं है कि कोई टेररिस्ट ऑर्गेनाइजेशन तो इसको ऑपरेट नहीं कर रही है, और जो जिनकी बायोवेरिफिकेशन नहीं हो सकी थी उन अकाउंट्स को ब्लॉक कर दिया गया है। तो ये चीजें पाकिस्तान के अंदर बहुत ही ज्यादा संजीदगी से ली जा रही हैं, और करंट गवर्नमेंट अभी जो मई में हमारा जो एफएटीएफ की अगली मीटिंग है उसके लिए भी कुछ टारगेट्स उन्होंने दिए हैं पाकिस्तान को, और पाकिस्तान उनको भी मीट कर चुका है।
ठीक है, एक तो खैर इंटरनेट में सिर्फ इंडिया का वर्जन देना चाहूंगा, एक तो चूंकि पाकिस्तान की तरफ जाते हैं कि इंडियन वहाँ पे रिप्रेजेंटेटिव होंगे तो वो बायस हो सकते हैं, सो एक तो इंडिया का ज़ाहिर है ये रियासत का गवर्नमेंट्स का अपना वर्जन है, सो वो कितना इन्फ्लुएंस होगा वहाँ पे या नहीं, लेकिन भारत तो एलानिया इस बात को ये कहता है कि वहाँ पे पाकिस्तान के अंदर जो ऑर्गेनाइजेशन हैं अस्करियत पसंद ऑर्गेनाइजेशन वो भारत को टारगेट करती हैं, और फिर उनकी फाइनेंसेस और अगर फाइनेंशियल असिस्टेंस अगर होती है तो वो पूरी दुनिया के लिए पूरे ग्लोब के लिए ख़तरा है। हमें ज्वाइन किया है बैरिस्टर अमजद बलिक साहब ने, चेयर एसोसिएशन ऑफ पाकिस्तानी लॉयर्स, मैनचेस्टर यूके बेस्ड हैं। बैरिस्टर साहब बहुत शुक्रिया आपका। पाकिस्तान कितना मुतमिन कर पाएगा? आज डेवलपमेंट ये है कि असद उमर साहब ने एक तो लेटर लिखा है सैटरडे को जिसमें ये कहा गया है कि इंडिया के रिप्रेजेंटेटिव को रिव्यू बोर्ड से हटाया जाए, और दूसरा ये कि जो आपकी डिमांड्स थी, जो आप जिन एंटिटीज़ को हाई रिस्क कहते थे पाकिस्तान ने भी अब उसको हाई रिस्क कैटेगरीज में ले आए हैं, सो अब पाकिस्तान की कैटेगरी को रिव्यू किया जाए और बेहतर किया जाए, क्या इम्कान आपको नज़र आ रहे हैं?
बहुत शुक्रिया। दो इशू हैं, जंग के माहौल की वजह से मैं समझता हूँ कि पाकिस्तानी साइड का ये क्लेम वैलिड है कि जबकि मुल्क की सलामती को मोदी साहब पोलिटिसाइजेशन कर रहे हैं और इलेक्शन की वजह से हर एक को वो मुल्क की सलामती के ऑल्टर पे चेक कर रहे हैं, तो ऐसे हालात में किसी भी इंडियन के लिए पाकिस्तान की साइड को फेयरली सुनना और उनके ऑब्जेक्टिव को मानना कि कुछ पेशरफ्त हुई है तो वो समझने में नहीं आता, और अगर वो पाकिस्तान की साइड को एक्सेप्ट कर लेंगे और उसमें पाकिस्तान को धक्का नहीं लगाएंगे तो शायद इंडिया में उनका दाखिला ही ममनू हो जाए, और जिस तरह का वॉर रेटरिक चल रहा है तो ये मेरे ख्याल फेयर पॉइंट है। जहां तक पेशरफ्त की बात है तो मैं समझता हूं कि पाकिस्तान को काफी इसमें पेशरफ्त करना पड़ेगी। आए ये पिछले कुछ दिनों के बयान हौसला अफजा हैं, नेशनल एक्शन प्लान में दिए गए जो मंदरजात हैं उसके मुताबिक जब तक आप टेरर फाइनेंसिंग और ये जो ग्रुप्स हैं स्प्लिंटर ग्रुप्स प्रोस्क्राइब्ड ऑर्गेनाइजेशन जिनको आप कहते हैं उनके ऊपर अगर आप जब तक मीनिंगफुल कार्रवाई नहीं करेंगे और वर्ड्स को एक्शन में ट्रांसलेट नहीं करेंगे तब तक ये आप बैन अल-अक़वामी दुनिया को सेटिस्फाई नहीं कर पाएंगे। इकदाम तो हो गए हैं लेकिन इशू ये है कि पाकिस्तान में चलने वाली ऑर्गेनाइजेशन फ्रीक्वेंटली क्लेम करती हैं ऐसे इकदाम या ऐसे इंसिडेंट्स जो क्रॉस बॉर्डर दहशतगर्दी या फ्रीडम मूवमेंट के गाब में वो होते हैं, जो कि खतरनाक रुझान है और लम्हा फिक्री है। उसी तरह के एक वाक्य ने दोनों मुल्कों को जो है वो एटमी तनाव और जंग के दहाने पे खड़ा कर दिया है, तो मेरे ख्याल में काम ज्यादा होना जरूरी है उसके ऊपर, नेशनल एक्शन प्लान के ऊपर मनोअन अमल करना जरूरी है। नेक्सा का जो चेयरमैन हो उसके पास पावर्स होनी चाहिए, तमाम अदारे उसके ऊपर ऑन बोर्ड हों, इंटेलिजेंस गैदरिंग शेयरिंग, और जो निजाम जिसके लिए इन्होंने जूडिकेट या ट्रायल करना है प्री कोर्ट मार्शल या पोस्ट मिलिट्री कोर्ट, अभी तक इन्होंने कोई अदालत नहीं बनाई कैपिटल में जिसके जरिए दहशतगर्दी के ऐसे ट्रायल हो सके जो जिससे ये लगे कि इंटेलिजेंस यूनिट्स या मिलिट्री जो है वो सिविलियन अदारों के ऊपर एतमाद करने के लिए तैयार है, तो काम होना बाकी है। वॉर के स्पेक्ट्रम में मैं समझता हूँ दोनों साइडें एक दूसरे से मुतमैन नहीं होंगी, और पाकिस्तान का क्लेम जायज है कि पाकिस्तान की कंसिडरेशन के वक्त
ठीक है। अभी लेकिन हम जैसे 3 महीने हैं, ऑलमोस्ट 3 महीने हैं, जून में ये रिव्यू होना है, सो इस टाइम में हमारे साथ हैं इसमें इमरान अहमद साहब, डॉन के लिए लिखते हैं। वो ये कह रहे हैं कि पाकिस्तान ने टाइमली कम्युनिकेट किया, अच्छी बात है, लेकिन बज़ाहिर इम्कानात कम लगते हैं कि वो पाकिस्तान को सुन पाएंगे। अभी भी ये वक्त काफ़ी है, कोई उनकी अपना रिव्यू या उनकी कोई मॉनिटरिंग टीम पाकिस्तान आ सकती है या पाकिस्तान की एफर्ट को वो रिव्यू कर सकते हैं। क्या गेज होगी उनके सामने असेसमेंट की?
कागजी कार्रवाई के तौर पे जो बयानात, जो इकदाम किए हैं वो या दिखाना कि जी 2013 में हमारे 2500 हमले थे और 18 में 595 हैं, या इंटरनल हमारे डिफरेंसेस हैं कि देखें अगर हमने बहुत ज्यादा इनके ऊपर सख्ती की तो रेड मॉस्क जैसा रिटेलिएशन हो सकता है, या कि आप ये कहें कि इसकी रिपरकशन देखें आपके हमने जो अदारे टेक ओवर किए हैं उनकी जो है उनको चलाना सरे दस बहुत इतना आसान नहीं है। मसलन 160 हजारों को आपने लिया है और 80 करोड़ उनके लिए चाहिए सिर्फ उनको सरे दस मैनेज करने के लिए, तो काफी टेक्निकल डिफिकल्टीज होंगी जो वो उनके सामने रख सकते हैं कि चार्ट में ये रोड मैप है और इट विल टेक दैट मच टाइम एंड टेरर फाइनेंसिंग और इस तरह के जो मामलात हैं उनको हम सीरियसली मनी लॉन्ड्रिंग को ले रहे हैं। मनी लॉन्ड्रिंग इज नॉट एन इशू, पाकिस्तान विल बी एबल टू डू सम एक्शन और इनएक्टमेंट या कुछ ऑर्डिनेंस। इशू है ये जो ग्रुप्स हैं, ये जो टेरर फाइनेंस होती है, ये जो ग्रुप्स हैं, ये जो ऑपरेट कर रहे हैं, कागजों में तो हम बैन करते हैं, ऑपरेशनल क्या ये वर्ड से बढ़ के एक्शन में होता है? क्या वो ग्रुप कल को इस तरह के जो मदारिस चला रहे हैं उनको आप डी लिंक करेंगे और क्या उनका डी रेडिकलाइजेशन का निजाम होगा? अभी तक तो मिलिट्री के नीचे शायद सवाब या उसके करीब ही कोई अंडर मिलिट्री कोई डी रेडिकलाइजेशन प्रोजेक्ट चला है या चला है, सिविलियन लेवल के ऊपर अभी तक कोई ऐसा इंतजाम नहीं नजर आया, बल्कि यूरोप और मगरब में भी इस तरह के निजाम नजर नहीं आया कि जब आप इन दहशतगर्दों को या ऐसे मदरसों में जहां पे ऐसी तरबियत होती रही है उनको जब आप मेन स्ट्रीम में दायरे में लेके आएंगे तो कैसे
उनको, ये बात तो कर रहे हैं मेन स्ट्रीमिंग की
बजाय अपनी मिलिट्री में काम करेंगे और पुरमन कार्रवाई
गवर्नमेंट ये कह तो रही है, पिछली गवर्नमेंट भी कह रही है कि इनको जो हम मेन स्ट्रीम में लाएंगे मरकजी इदारे में लाएंगे लेकिन उसके लिए पूरा एक मैकेनिज्म चाहिए जिसे दुनिया मुतमिन भी
होती है उनकी डी ना लड़वाना शुरू कर दें, यानी मरकजी इदारे में लगाएं
एग्जैक्टली
जहां पे वो अंडर
ट्रेन, पहले तो डीमिलिट्राइज करें ना उनको और उनको ज़हनी तौर पे उस ख्याल से हटाएंगे फिर बात होगी। बहुत शुक्रिया आपका अमजद मलिक साहब, आपने ज्वाइन किया, बैरिस्टर साहब आप हमारे साथ यूके से थे और इमरान अहमद साहब आपने हमारे लिए वक्त निकाला, आपके भी हम उन्होंने एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे पुराने फाटा का मर्जर और ज्यूडिशरी के फंक्शन का वहां पे शुरू होना अदालती निजाम का, एक ब्रेक के बाद।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में है।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में,
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग में हूँ असद हसन और प्रोड्यूसर हमारे साथ असफर इमाम। बात हम करेंगे खैबर पख्तूनख्वा में जम होने वाले कबायली अजला में अदालती निज़ाम शुरू हो गया है और इसमें यह कि ज़ैली अदालतें पेशावर हाई कोर्ट की, उन्होंने कबायली इलाकों में अपना काम पीर के दिन से शुरू कर दिया है। अदालती निज़ाम शुरू होने से साबिक कबायली इलाके जो हैं वो बरतानवी नौबादियाती दौर में नाफिज करदा फ्रंटियर क्राइम रेगुलेशंस उसके निज़ाम से वो बाहर आ चुके हैं। फ्रंटियर क्राइम रेगुलेशंस का खात्मा हो चुका है, इस पर पाकिस्तान की तमाम मरकजी जमातें और इसके साथ साथ इवन फाटा के अंदर बहुत सारे लोगों ने इसके खिलाफ आवाज़ उठाई थी और फाइनली इसका खात्मा किया गया। पेशावर हाई कोर्ट के एक अहदेदार ने बताया यह है कि एक साबिक कबायली इलाकों से ताल्लुक़ रखने वाले लोगों और इदारों के लगभग 4000 तस्फिया तलब जो मुकदमात हैं वो नए अजला में कायम अदालतों को नहीं भिजवाया गया है। इन मुकदमात में से सिर्फ 1500 का ताल्लुक कुरम से ही है। सो हमें इस पर ज्वाइन कर रहे हैं लेकिन हम इसके एक तो खैर ये अदालती और ये कानूनी और इस पहलुओं पर आते हैं लेकिन इट सेल्फ मुआशरे की जो तब्दीली है या जो ट्रांजिशन है, चूँकि कबायली इलाकों के अंदर जिरगा सिस्टम बहुत मजबूत था, जिरगों के अंदर फैसले होते थे, तो क्या वो रियासत के तहत काम करने वाले इदारों की जो अमलदारी है या वहाँ से होने वाले फैसले उसके लिए ज़हनी तौर पे ख़ुद को तैयार कर चुके हैं? बात हम करेंगे इस पे लतीफ़ आफरीदी एडवोकेट साहब हमारे साथ हैं, सीनियर एडवोकेट हैं, फॉर्मर प्रेसिडेंट पेशावर हाई कोर्ट बार एसोसिएशन, गाजी गुलाब जमाल साहब हमें ज्वाइन करेंगे, फॉर्मर फेडरल मिनिस्टर हैं, कबायली इलाकों से बुनियादी उनका ताल्लुक रहा है जो कि साबिक कबायली इलाके थे। लतीफ़ आफरीदी साहब, جو میں نے ابتدائی میں سوال رکھا ہے کہ یہ ٹرانزیشن کیسے ہوگی؟ ایک تو یہ نہیں کہ سیلف سسٹم عدالتی نظام کو تو پتا ہے، لیکن وہاں تو جو سوئفٹ فیصلے ہوا کرتے تھے جرگوں کے اندر، ان کی کریڈیبلٹی کے اوپر سوالات ہیں یا ہو سکتے ہیں، لیکن لوگ تیار ہیں عدالتوں میں جانے کے لیے اور اس کو قبول کرنے کے لیے؟
بات یہ ہے جناب کہ یہ تیاری کی بات نہیں ہے، دیر از نو ادر آپشن فار دیم، اس کے لیے ان کے لیے کوئی آپشن نہیں ہے. انہوں نے اور یہ جرگوں والا اور یہ ایف سی آر کا قانون 70-71 سال دے ہیو ایکسپیرینس اٹ. ٹھیک ہے، یہ اپنی جگہ بات درست ہے کہ قبائلی علاقوں میں جرائم بہت کم اور مقدمہ بازی بھی بہت کم تھی، لیکن اس میں اضافہ نہیں ہوگا. ہاں البتہ یہ ہے کہ میں آپ کو بتاؤں کہ پری پارٹیشن ڈیز میں تو بالکل یہ جرگا ورگا بالکل ٹھیک ٹھاک انسٹیٹیوشن تھا. یہ تو ساری کرپشن کا سلسلہ اور یہ بدیانتی اور بےمانی، یہ ساری پاکستان کے بعد جو پاکستانی افسران آئے اور انہوں نے اس میں یہ ایلیمنٹ انٹروڈیوس کیا، تو اس کے نتیجے میں جرگا اب بھی جو سیٹلڈ ایریاز ہے پختونوں میں، افغانستان میں جب کوئی مسئلہ بڑا خراب ہو جاتا ہے تو اس کو الٹیمیٹلی جرگا ہی اس کو حل کر لیتا ہے. وہ کوئی ایسا مسئلہ نہیں ہے کہ جرگا ختم ہو، لیکن جو سرکاری جرگے ہوا کرتے تھے نا کیسز میں، تو سرکاری جرگوں میں بہت گپلا اور گڑبڑ ہوتی تھی، اور اب تو ایسا تھا کہ بالکل ریگولرلی پیسوں کا چکر چلتا تھا اس میں. تو یقینی بات ہے کہ کورٹ کا جو سسٹم وہاں گیا ہے، سیشن جج گیا ہے، ایڈیشنل سیشن جج گیا ہے، ڈسٹرکٹ جج گیا ہے، سینئر سول جج گیا ہے، یہ لوگ تو اتنے کھل کے پیسے نہیں لے سکتے، اور نہ ہمارے کورس میں کوئی اس قسم کی وہ کرپشن ہے. البتہ یہ ہے کہ لوگوں کو تجربہ نہیں ہے تو کورس کو باری سے لوگوں کو سننا ہوگا تاکہ لوگوں کا اعتماد پیدا ہو اور لوگ جو ہے وہاں دیکھیں کہ بھائی ہمیں جلدی انصاف مل جاتا ہے، ڈیلے نہ ہو
تو افریدی صاحب
سفارش نہ چلے.
Exactly.
تو میرے خیال میں یہ بہت اچھی بات ہے، یہ ٹرانزیشن قتل مشکل اور خطرناک نہیں ہوگا، اس میں چھوٹے موٹے مسائل ڈیفینیٹلی.
سر لوگوں کو یہ ایجوکیٹ بھی کرنا ہوگا نا کہ یہ عدالتوں سے انصاف کی
دن اس نے ہونا تھا اور یہ اچھا ہوا.
تو لوگوں کو، شہریوں کو اس بارے میں تعلیم بھی دینا ہوگی نا کہ عدالتوں سے انصاف کے حصول کے لیے طریقہ کار کیا ہے، راستہ کیا ہے.
جی ہاں، وہ تو دیکھنا راستہ حاصل کرنے کا یہ ہے کہ آپ وہاں عدالت میں کیس داخل کریں گے، اس میں وکیل کا جو ادارہ ہے وہ بھی یقینی طور کس اسٹیج پہ آ جائے گا. پھر یہ ہے کہ وہاں جو ہم جھوٹی گواہی کے خلاف جو ہمارے نئے چیف جسٹس آف پاکستان نے جو تحریک شروع کی ہے بہت اچھی بات ہے. یہ جو ہم 60-70 سال ایف سی آر کے تحت جو جھوٹی گواہیاں چلی اور غلط کیسز قائم ہوئے، اب وہ سلسلہ اس کو چیک کرنا چاہیے عدالتوں کو، وکیلوں کو، اور تاکہ وہاں ایک پاک صاف شفاف نظام جو ہے جوڈیشل وہ 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 آگے بڑھے اور وہ جو ہے لوگوں کو انصاف ملے. تو یہ اس میں یقیناً ٹائم لگے گا، اس میں وکیل کا کردار ہے، اس میں جج کا کردار ہے، اس میں ہائی کورٹ کا کردار ہے، اس میں لوگوں کو تربیت دینے کا مسئلہ ہے، آگاہی دلوانے کی بات ہے. تو ٹائم تو ایک دم تو کوئی مسئلہ
ہے. اب آخری سوال
جی،
آخری سوال ہے کہ عدالتی اور اس پروسیکیوشن کے نظام سے ہٹ کے اوور آل اب جب کہ جو فاٹا ہے وہ اب وہ سابق فاٹا کہنا چاہیے، وہ بندوبستی علاقوں میں وہ شامل ہو چکی وہ ایجنسیز اور وہ علاقے، سو ہر اعتبار سے، سماجی اعتبار سے، قانونی اعتبار سے، یہ جو حکومت کی عمل داری میں آنا ہے ان علاقوں کا، ان کا کیا امپیکٹ ہے، کیا بنیادی جوہری تبدیلیاں آئیں گی اس خطے میں اور وہاں کے لوگوں میں؟
دیکھیے، سب سے بڑی اور اچھی بات تو یہ ہے کہ یہاں جو قبائلی علاقوں کے جو لوگ تھے ان میں سے تو پہلے 33% کے لگ بھگ سیٹل ڈسٹرکٹ میں رہائش پذیر ہیں، اور وہ ہی اچھی باتیں وہاں تعلیم کا مسئلہ ہوا، ہیلتھ کا مسئلہ ہوا، وہی لوگ جو ہے उन दूसरे लोगों के लिए अच्छी बातें लेकर वो दे हैव बीन अ काज अ सोर्स ऑफ हेल्पिंग दोस पीपल, उन लोगों को की मदद की है. दूसरी बात ये है कि ये जो वहाँ सिलसिले हैं तो मेरे ख्याल में वहाँ लिटिगेशन कोई इतना ज्यादा नहीं है. जजेस बहुत जल्दी केसेस फैसला कर सकेंगे और उसमें कोई ऐसा मसला नहीं है, क्योंकि ये लोग इनका सारा मुआशी दारोमदार, समाजी दारोमदार, आना जाना, मिट उठना बैठना सारे सेटल डिस्ट्रिक्ट के साथ रहा है. तो कोई मुझे कोई ज्यादा कोई मसला बिल्कुल नजर नहीं आता, क्योंकि जुबान एक है, कल्चर एक है, उठक बैठक एक है, मुआशी डिपेंडेंस है जिलों पर, और हमारा सारा जो सप्लाई है इकोनॉमिक सप्लाई या हमारी जो नेसेसिटी की बात है, जरूरियात जिंदगी की बात है, वो सारा इन इलाकों से. तो इन इलाकों के साथ कोई ऐसा मसला नहीं. दूसरी बात यह है कि जो जजेस वहां भेजे गए हैं उन ज्यादा से ज्यादा का ताल्लुक जो है वो उन्हीं कबायली इलाकों से.
सो वो समझते हैं सारी चीजें,
जजेस भी उन इलाकों के मसाइल समझते हैं और वो भी इसमें कंट्रीब्यूट करेंगे.
बहुत शुक्रिया आपका लतीफ आफरीदी, एडवोकेट साहब, साबिक प्रेसिडेंट पेशावर हाई कोर्ट बार एसोसिएशन, आपने ज्वाइन किया. गाजी गुलाब जमाल साहब से हमारा रब्ता ना हो सका. सामीन, एक ब्रेक के बाद वापस आएंगे. PSL 4 उस पर बात करते हैं. डॉक्टर काशिफ अंसारी हमारे साथ हैं.
सर जी
जी, ये वॉइस ऑफ अमेरिका वाशिंगटन है. मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम. और प्रोग्राम के आखिरी हिस्से में हम बात करेंगे PSL 4 के ऊपर. और एक बार फिर लाहौर कलंदर जो हाई एक्सपेक्टेशंस के साथ बड़े मोरल के साथ मैदान में उतरती है, चौथी बार मुतवातिर बॉटम के ऊपर, टेबल के ऊपर वो मौजूद है और वहाँ पे उसके इस सफ़र का खात्मा हुआ है. 10 मैच खेले 3 जीते 7 हारे, बहुत बुरी परफॉर्मेंस रही. एक दो मैचेस बहुत क्लोज कॉल ज़रूर थे, बहुत क्लोज कॉन्टेस्ट था, जीत भी सकती थी लाहौर कलंदर की टीम, लेकिन कुछ इंजरीज भी रही, लेकिन ओवरऑल कॉम्बिनेशन में फ्लॉज ज़रूर नज़र आए. इश्यूज़ क्या हैं, टीम में प्रॉब्लम है, प्लेयर्स का इशू है, हमेशा बैड लक है, या मैनेजमेंट जो है वो बेहतर कॉम्बिनेशन बनाने में नाकाम है. पैसा भी सुना है कि बहुत ज़्यादा इन्वेस्ट करते हैं उसकी डेवलपमेंट के ऊपर, उसके प्रोजेक्शन के ऊपर और साथ साथ फिर टैलेंट हंट के ऊपर, लेकिन क्या फेलियर्स के रीज़न है एक बात. और जर्नली फिर कराची में ये इवेंट वापस गया है. सो कराची में कम अज़ कम PSL से कोई रौनक बनी है, वहाँ पर ऑडियंस जो है वो मैदान के अंदर मौजूद है और डॉक्टर काशिफ अंसारी इसको देख के आ रही हैं. क्रिकेट जहाँ जहाँ होती हैं, जहाँ जहाँ क्रिकेट वहाँ वहाँ डॉक्टर काशिफ. काशिफ साहब बहुत शुक्रिया, आप वेलकम हमारे प्रोग्राम में.
जी बहुत शुक्रिया, अस्सलाम वालेकुम. कैसे हैं आप?
पहले तो हमें जरा आप आंखों देखा हाल बताएं, कराची में आपने क्या देखा PSL का?
जी माशाल्लाह, कराची के तो रंग ही बदले हुए हैं. कराची जो है वो क्रिकेट से प्यार करने वाला शहर, अमन से प्यार करने वाला शहर, बच्चे बच्चा, बूढ़ा जवान, औरतें मर्द, हर एक की जबान पे क्रिकेट का सिलसिला है. और लगता ही है कि वाकई जिंदगी वापस आई है PSL से, जो पिछले 10 साल से कराची जो है क्रिकेट के लिए भूखा था, और माशाल्लाह से अब 8 गेम कराची को मिले हैं. एक अफरा तफरी का आलम है, एक गहमा गहमी है, हंगामा है, मोहब्बत है, प्यार है, एक दूसरे के साथ जुड़ने का मामला है. बहुत मजा आ रहा है, मतलब एक मैंने एक डिफरेंट ही माहौल देखा कराची जो आज से 30 साल पहले वाला कराची.
आपकी पेशावर ज़ल्मी के साथ भी एक एफिलिएशन है ना?
जी जी, मैं पेशावर ज़ल्मी का ग्लोबल एडवाइजर हूँ. जी बिल्कुल बिल्कुल.
आप क्या एडवाइस करते हैं कि पेशावर ज़ल्मी जो है टीम में तब्दीलियां भी हो जाए, बहरहाल वो टॉप 4 में जाती है, एक बार की चैंपियन है, 2 बार की चैंपियन है,
एक बार
की चैंपियन भी है. सो क्या आप एडवाइस कर रहे हैं पेशावर ज़ल्मी को? और आज भी कराची के साथ बड़ा अच्छा परफॉर्म किया, आखिरी ओवर का मैच है, 199 रन 199/5 स्कोर हो चुका है और ये 200 उन्होंने अभी इस बॉल पे पूरा कर लिया है. जी
जी बिल्कुल. तो मेरा उनको यही हमेशा से मशवरा होता है कि भाई यंग लड़कों को मौका दिया जाए, यंग लड़कों को आगे लाया जाए, जिस तरह इब्तिसाम वगैरह को लेकर आई है पिछले PSL सीजन में, इस तरह से यंग लड़कों को खिलाएं और उसके बाद जो टैलेंट हंट स्कीम है उससे जो लड़के निकल रहे, क्योंकि PCB के थ्रू तो कोई इस तरह की कोई एक्टिविटी नहीं होती साल भर तक, लेकिन पेशावर ज़ल्मी हुआ, लाहौर कलंदर हुआ, ये लोग अपने अपने टैलेंट हंट स्कीम चलाते हैं और वहां से लड़कों को छोटे इलाकों से, बड़े शहरों से, अच्छे कस्बों से, देहातों से, सब जगहों से निकाल के लाते हैं और उनको मुकम्मल मौका फराहम किया जाता है.
आपका ये मशवरा तो लाहौर कलंदर वाले भी सुनते हैं लेकिन उन पे असर नहीं होता.
नहीं, वो मसला ये उनकी बदकिस्मती है यार, सीधी सी बात, ये असद भाई के बेचारे बदकिस्मत है और दूसरी कोई बात नहीं है. उन्होंने हमेशा से हाई एंड प्लेयर्स लिए, चाहे वो ब्रेंडन मैकेलम हो, चाहे वो एबी डिविलियर हो, कोई भी हो, और वो आयन मौके के ऊपर उनको धोखा दे जाते हैं। इस तरह की चीजें जो है ना वो विचारों के साथ चार साल से चली जा रही है, और मैं समझता हूँ कि इस वक्त उनको बैठ के सर जोड़ने की जरूरत है और सोचने की जरूरत है कि जितना पैसा वो लड़कों पे लगा रहे हैं और फॉरेन प्लेयर्स पे खास तौर पे लगा रहे हैं, क्या वो वाकई वर्थ है कि नहीं है। इसके बरक्स अगर वो कुछ और एक्टिविटी यहाँ पे करके यहाँ के लड़कों को अपने साथ मिलाना शुरू करें तो शायद वो बेहतर परफॉर्मेंस देने के लिए।
डॉक्टर काशिफ, एक और बात हमें ये बताएं कि अब जाहिर है PSL4 कराची में आपने देख लिया, दुबई में, मुत्तहिदा अरब अमारात में जिस तरह का वहाँ पे ऑडियंस थी उसके साथ तो ये इवेंट सर्वाइव नहीं कर सकता। तो अब क्या पाकिस्तान क्रिकेट बोर्ड को ये सोचना नहीं चाहिए, PSL मैनेजमेंट को, कि भले बी या सी टाइप इंटरनेशनल प्लेयर्स आएँ लेकिन ये इवेंट पाकिस्तान में होना चाहिए?
मेरे प्यारे भाई, आपके पास डी क्लास प्लेयर है पिछले चार साल से PSL के अंदर, कोई ए बी तो दूर की बात है, सी भी नहीं है, डी क्लास प्लेयर्स है, और इन डी क्लास प्लेयर्स के साथ आप आराम से पाकिस्तान में ये काम कर सकते हैं, बहुत आराम से पूरा PSL पाकिस्तान में होना चाहिए। अब देखिए ना, कराची में 8 गेम्स हो रहे हैं ना माशाल्लाह से, अल्हम्दुलिल्लाह, इंशाल्लाह जरूर साफ खैरियत के ये पूरे होंगे इंशाल्लाह, और हम पूरा PSL पाकिस्तान में कराएंगे। स्टेडियम भरा हुआ है, पूरे शहर की रौनकें बहाल है, मुल्क के अंदर एक गहमा गहमी की कैफियत है, एक मोहब्बत प्यार का माहौल है, तो इस तरह की चीजें इनको आज से 2 साल पहले सोचनी थी। ठीक है, सियासी हालात मुख्तलिफ थे, लेकिन अब माशाल्लाह से चीजें बहुत बेहतर हो रही है और अगला PSL पूरा पाकिस्तान में होगा इंशाल्लाह।
अच्छा, हम फिर वापस लाहौर कलंदर पे आते हैं। आपने कहा कि जी बैड लक, लेकिन डॉक्टर काशिफ बैड लक मुतवातिर 4 सीजन में कैसे हो सकती है?
ये एक अच्छा सवाल है। इसको थोड़ा सा इस बात को खोला जाए तो क्या हम इंतजामिया के लिए मसाइल है कि इंतजामिया सही नहीं है,
कॉम्बिनेशन नहीं बनती है? आप हमेशा कॉम्बिनेशन की बात करते हैं, क्या यानी प्लेयर तो हो सकता है? आप देखें इसमें भी, देखिए एबी डिविलियर थे, हफीज थे, T20 स्पेशलिस्ट हैं दोनों प्लेयर, और इस T20 में तो एक लड़का परफॉर्म कर जाए तो मैच जीत जाती है। अब देखिए वहाँ पे क्वेटा से 2 लड़के खेल रहे हैं, शेन वॉटसन खेल रहा है, रूसो खेल रहे हैं, उमर अकमल खेल रहे हैं, कभी कोई एक परफॉर्म करता है कभी दूसरा, और टीम जो है वो टेबल के ऊपर टॉप पे बैठी है।
जी हाँ, बिल्कुल बिल्कुल, ये बिल्कुल सही, लेकिन इन्होंने मैच विनिंग प्लेयर्स इनके पास हमेशा से जो है ना वो उसका फुकदान रहा, और ज्यादातर इंसाफ फॉरेन प्लेयर्स के ऊपर करते रहे और जिन्होंने इनको धोखा दिया, ये मेरे ख्याल में है। और दूसरा ये कि वो उनकी बदकिस्मती वाली बात बिल्कुल सही, देखिए अब हफीज की अगर चोट ना लगती तो हफीज तो इनका प्रीमियर बैट्समैन है, बल्कि पूरे पाकिस्तान का T20 और लिमिटेड ओवर क्रिकेट का बेहतरीन प्लेयर है, बॉलर भी है, बैट्समैन भी है, फील्डर भी है, लेकिन ये क्या वो चला गया तो क्या कर सकते हैं? एबी डिविलियर जो है वो जनाब आ रहे थे कराची, अचानक उनके डॉक्टर ने कह दिया जी कमर में दर्द है, 2 हफ्ते आप आराम कर लें क्योंकि IPL खेलना है। ये सब बातें नहीं खोले तो बेहतर है, बेचारे जो है अब आइंदा के लिए उनको सबक सीखना चाहिए कि लोकल लड़कों पे ज्यादा पैसा लगाएं, ज्यादा मेहनत करें, बाहर के खिलाड़ियों को पे इतना पैसा लगा के कोई फायदा नहीं। देखिए ना, पेशावर सलमी ने डैरन सैमी को लिया हुआ, डैरन सैमी की जो कीमत और जो प्राइस टैग लगा हुआ है उससे 10 गुना ज्यादा प्राइस टैग उन्होंने दिया उसको अपने एबी डिविलियर को। इसी तरह से जनाब शेन वॉटसन को दिया क्वेटा के ग्लैडिएटर ने।
तो अच्छा ये बताएं कि एबी डिविलियर की जो इंजरी थी वो जेन्युइन थी, एबी डिविलियर की इंजरी जेन्युइन थी या
नहीं? एक तो जेन्युइन थी, बिल्कुल जेन्युइन थी, और मैं ग्राउंड में मौजूद था और उसके बाद मैं इनके डगआउट में भी गया था, मैंने बात भी की थी और मेरी इस मौजू पे डॉक्टर से भी गुफ्तगू हुई थी एक आध दफा हल्की फुल्की थी, लेकिन उसके बाद जो अभी जो एक हफ्ता पहले जो सिलसिला शुरू हुआ जो कराची आने की बात हुई और अचानक से डॉक्टर के पास गया, डॉक्टर ने कहा नहीं जो 2 हफ्ते आप आराम करें, वो आराम से आ सकते थे, सच्ची बात बताऊं आराम से आ सकते थे, और उनका एक लिमिटेड रोल होता, वो आराम से उस रोल को प्ले करके पाकिस्तान में क्रिकेट खेल सकते थे, लेकिन उन्होंने प्रेफर किया कि भाई मैं इसको ज्यादा एग्रेवेट ना करूं इस इंजरी को, IPL आने वाला है, 2 हफ्ते के बाद IPL शुरू हो रहा है, तो एन मुमकिन है कि मेरे लिए वहां मसाइल खड़े हो जाए तो मैं ना जाऊं तो बेहतर है।
ठीक है, अब डॉक्टर काशिफ, अब जाहिर है PSL अपने आखिरी मरहले में है, आज के मैच के बाद जो है वो नॉकआउट पे चले जाएगी, फिर सेमीफाइनल्स हैं, सो जो पोटेंशियल टैलेंट अभी नजर आया उसमें बॉलर्स तो बड़े निकले हैं, काफी हैं, जैसे उमर हैं, हसनैन हैं, ठीक है ना, मूसा हैं, लेकिन बैटिंग के अंदर जो है ना खास तौर पे पाकिस्तानियों की परफॉर्मेंस, इवन जो सीनियर्स थे उनकी भी कोई खास नहीं रही है, टॉप स्कोरर सारे दूसरे मुल्कों से आए हैं, सो ये बैटिंग स्किल्स में क्या इश्यूज हो रहे हैं, पाकिस्तानी बैट नहीं चलता, क्या वजह है?
नहीं, आपने बड़ी अहम बात की और यही बात एक और एक महफिल में एक तकरीब में कल ही रात में हो रही थी, और ये बहुत अहम चीज़ है कि पाकिस्तान क्रिकेट बोर्ड को और PSL की फ्रेंचाइजेस को बैटिंग के ऊपर तवज्जो देनी जरूरत है, और ये बहुत ही तकलीफ दे अमल है कि हमने एक भी अच्छा बैट्समैन प्रोड्यूस नहीं किया पूरे सीजन में, और तो और और ये जो हमारे अच्छे प्लेयर थे उनकी परफॉर्मेंसेज भी कोई खास नहीं रही। अच्छा, उसमें दो वजूहत हैं। एक वजह तो ये कि थ्रू आउट जो हमारी टैलेंट हंट स्कीम होती है उसके ऊपर हमारा ज्यादातर तवज्जो हमारी बॉलिंग के ऊपर होती है, बैट्समैन ज्यादा निकल के नहीं आ रहे और उनको मौके भी नहीं मिल रहे। जो लड़के आ रहे हैं, ऐसा ले लिए एक लड़का है उसको जनाब आप नीचे खिला रहे हो, बिल्कुल उसको बैटिंग नहीं दे रहे, उसको मौका नहीं मिल रहा इस तरह के ऊपर, तो परफॉर्मेंस देने का, परफॉर्मेंस दिखाने का उसको कोई ऐसा मौका नहीं मिला। लेकिन इसके साथ साथ ये कि जनाब जो हम फॉरेन प्लेयर्स को लेके आते हैं, अब उनको अगर ऊपर बैटिंग कराएंगे, अब इंग्राम है, इंग्राम को ऊपर आपने खिला दिया, डैरन टैमी खेल रहा है, उसके अलावा जनाब बाकी जनाब ये लिविंगस्टन खेल रहा है, अब लिविंगस्टन वगैरह का तो अपने मुल्कों में कोई।
बहुत शुक्रिया डॉक्टर काशिफ, प्रोग्राम यहां पे खत्म करना पड़ेगा। बहुत शुक्रिया आपने ज्वाइन किया। प्रोड्यूसर देसरी वाह मसद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। अफगानिस्तान, पाकिस्तान और चीन के माबेन एक सह फरीकी इजलास आज काबुल में शुरू हो गया जिसमें तीनों मुल्कों के नायब वज़राए खारजा शिरकत कर रहे हैं। हमारी साथी शहनाज नफीस ने मौजूदा इलाकाई तनाजुर में इस इजलास की अहमियत पर माहरीन से गुफ्तगु की है जो आपको हम सुनवा रहे हैं।
काबुल से सीनियर सहाफी और तज्जियाकार जुबैर बाबक अरखेल के मुताबिक पाकिस्तान, अफगानिस्तान और चीन के माबेन इस सह फरीकी इजलास के एजेंडे में इंसदादी दहशतगर्दी के मामले में बाहमी तआवुन के फरोग, चीन की मावनत से पाकिस्तान और अफगानिस्तान के दरमियान एक मोटरवे और दो रेलवे प्रोजेक्ट्स के अलावा चीन की तरफ से अफगान फोर्सेस की तरबियत के लिए लाहे अमल तय करना शामिल है। ताहम जुबैर बाबक अरखेल कहते हैं कि ऐसे में जब पाकिस्तान और अफगानिस्तान की दहशतगर्दों से निमटने के बारे में सोच मुख्तलिफ है, इस तरह की मीटिंग से ज्यादा तवक्कुआत वाबिस्ता रखना दुरुस्त नहीं।
अगर हम देखें तो अफगानिस्तान दे आर फॉलोइंग देयर ओन एजेंडास, पाकिस्तान स्पेशली दे आर आल्सो फॉलोइंग देयर ओन एजेंडास। मेरे ख्याल में उनकी चाइना की सिर्फ यही निगरानी है कि खुद के ये दहशतगर्दी जो है वो चाइना में हुजूर पैदा न करे। लेकिन अगर जब हम देखें अफगानिस्तान तो बहुत ज्यादा मुतासर हुआ है दहशतगर्दी से, पाकिस्तान भी पिछले कई सालों में बहुत ज्यादा मुतासर हुआ, अभी थोड़ा सा अमन है उधर। तो मेरे ख्याल में पाकिस्तान और अफगानिस्तान को ज्यादातर फोकस करना चाहिए कि वो अपने वो जो ज़ाती ख्वाहिशात है, नेशनल इंटरेस्ट है, उनको भूल जाए और दहशतगर्दी के खिलाफ सादकाना वो फाइट कर ले ताकि ये मुश्किलात कम हो जाए।
दूसरी जाने पाकिस्तान से दिफाई तज्जिया निकार जनरल तलत मसूद ने जुबैर बाबक अरखेल से इतफाक ना करते हुए कहा कि इसमें कोई शक नहीं कि पाकिस्तान और अफगानिस्तान के दहशतगर्दी से मुतल्लिक तहफ्फुज़ात एक दूसरे से मुख्तलिफ है। ताहम वो कहते हैं कि इस इजलास का मकसद ही इस मसले पर दोनों मुल्कों को एक सफ़े पर लाना है।
पाकिस्तान के तो ये हैं कि अफगानिस्तान का जो इलाका है उसको पाकिस्तान के खिलाफ इस्तेमाल किया जाता है, उसमें इंडिया जो है उसका एक बड़ा किरदार है। इसके साथ साथ फिर ये भी कहा जाता है कि जो इनकी अफगानिस्तान की इंटेलिजेंस फोर्स हैं ये भी उनके साथ मिले हुए हैं और ये पाकिस्तान को नुकसान पहुंचाना चाहते हैं। अफगानिस्तान का ये गिला हमेशा कि पाकिस्तान की सरजमीन जो है अफगानी नेटवर्क और शूरा वगैरह इस्तेमाल करते हैं, उनकी जो क़यादत है वो यहाँ मुकीम रहती है और यहाँ से वो फ़ायदा उठाकर हमले भी करते हैं या प्लानिंग करते हैं या तो एक तरीके से पाकिस्तान का इनको प्रोटेक्शन हासिल है। तो मैं समझता हूँ कि इस वक्त चीन का जो किरदार है वो बड़ा मुस्बत है और उसका असर और रसूख अफगानिस्तान पर, चूँकि उसने वहाँ इन्वेस्टमेंट भी की हुई है, उसका भी ये भी एक बड़ा दुखता है कि जो इन्वेस्टमेंट वहाँ की हैं वो सब ज़ाया हो जाएंगी अगर वहाँ के हालात खराब हुए।
इस इजलास के एजेंडे में शामिल चीन के तआवुन से पाकिस्तान और अफगानिस्तान के माबेन रेलवे और मोटरवे प्रोजेक्ट्स के बारे में जनरल तलत मसूद का कहना था कि इससे दोनों मुल्कों में हमाहंगी और एक दूसरे पर इन्हिसार बढ़ेगा और नतीजतन इतमाद बहाल होगा और उनके बकौल दोनों मुल्क बहुत से अहम मसाइल को हल करने में کامیاب ہو سکیں گے.
دیکھیے نا جتنا انفراسٹرکچر بہتر ہوگا آپ دیکھیں گے وہاں تجارت بڑھے گی, ترقی ہوگی اور دونوں ممالک میں زیادہ ہم آہنگی ہوگی اور ایک دوسرے کے اوپر انحصار ہوگا. تو ہر لحاظ سے یہ بڑا اچھا پروجیکٹ ہے اور چین کا یہ ہمیشہ سے پالیسی رہی ہے کہ یہ جو ریلوے لائنز وغیرہ اور ریڈیو روڈ لنکس جو ہیں ان کو مسلسل بنائے جائیں تاکہ ممالک جو ہیں آپس میں تجارت سے ایک دوسرے کو مضبوط کرتے رہیں اور ان کے عوام جو ہیں خوشحالی کے راستے پر چلیں. تو یہ میرے خیال میں اب چین کی جو پالیسی ہے اسی کا یہ ایک حصہ یا آنسر ہے جو کہ آپ دیکھ رہے ہیں, جس میں یہ پروجیکٹ جو ہیں ان کے اوپر آج کل زور ہے کہ یہ ان پر عمل ہونا چاہیے, ان پر کام شروع ہونا چاہیے اور ان کا پلان بن کے ان کی ایگزیکیوشن ہونی چاہیے. تو ہر لحاظ سے یہ بڑا اچھا پروجیکٹ ہے.
شہناز نفیس, اردو وی او اے, واشنگٹن.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر.